इस वक्त आप जो रूपरवर पैगाम सुनने को हैं, वो ग्रेस असेंबलीज ऑफ पाकिस्तान के बानी और सीनियर पास्टर नईम प्रसाद आप तक पहुंचाएंगे। ये पैगाम आपकी जिंदगी, रवैये और हालात को यकसर तब्दील कर देगा। इस पैगाम को सुनने के बाद आप पहले जैसे नहीं रहेंगे। आपके शख्सी, खानदानी और कलीसियाई रवैये बदल जाएंगे। खुदावंद आपको बरकत दे। आमीन।
सो आज का जो हमारा टॉपिक है वो ये है कि प्रेइंग फॉर योर फ्रेंड्स, अपने दोस्तों के लिए हमें कैसे दुआ करना है। और दोस्तों से मुराद बहुत कुछ हो सकता है, वो लोग जो आपके दोस्त हैं, वो लोग जो आपके करीबी हैं, वो लोग जो आपके साथ खिदमत में हैं, हम खिदमत हैं, आपके साथ जो साथी लीडरशिप के लोग हैं, ये सारे इस कैटेगरी में आते हैं। आज ये इस सिलसिले की हमारी सेकंड स्टडी है और हम दुआ के ताल्लुक से कुछ पॉइंट्स जो बाइबल बेस्ड हैं नोट करेंगे ताकि हम अपनी प्रेयर लाइफ को और ज्यादा फिल्टर कर सकें। इस सीरीज का मकसद ये है कि जब हम दुआ करें तो हम बड़े एग्जैक्ट वे में दुआ कर सकें और अपनी प्रेयर थॉट्स को, प्रेयर लाइफ को बड़ा फिल्टर कर सकें। तो सबसे पहली बात यह कि जब हम किसी के लिए दुआ करते हैं तो हम कंप्लीट दुआ करें, हम उसके लिए मुकम्मल दुआ करें। ये आपने बात ज़हन में रखना, जब आप किसी के लिए दुआ कर रहे हैं, इवन अपने लिए भी, तो मुकम्मल दुआ करें। मुकम्मल दुआ करने का मतलब क्या है कि उसके माइंड के लिए, बॉडी के लिए, सोल के लिए, स्पिरिट के लिए, सब चीजों के लिए दुआ करें। जहन के लिए, बदन के लिए, रूह के लिए, जान के लिए, इन इन चारों एरियाज के लिए हम वाजिया तौर पर दुआ करें। सो पहली चीज क्या है कि जब हम किसी के लिए दुआ करते हैं तो कंप्लीट प्रेयर करें उसके लिए। दूसरी बात जो हमने याद रखनी है वो ये है कि जो भी हम प्रेयर्स मांगते हैं, जो भी हम दुआएं दूसरों के लिए मांगते हैं, उनके ताल्लुक से कोई ना कोई हवाला जो है हमें उसको अपनी बेस बनाना चाहिए। आप एक दुआ कर रहे हैं, आप एक चीज मांग रहे हैं खुदावंद से, आप खुदावंद को कुछ करने के लिए कह रहे हैं किसी के लिए, किस बेस के ऊपर? सो प्रेयर मस्ट बी बेस्ड ऑन द स्क्रिप्चर्स, ऑन द वर्ड ऑफ गॉड। सो पहली बात क्या है, कंप्लीट दुआ करें। नंबर दो, किसी ना किसी स्क्रिप्चर एलिमेंट पर उसकी बुनियाद होनी चाहिए। खुदावंद तेरे इस वादे की वजह से, इस आयत की वजह से, इस कलाम के सबब से हम ये दरख्वास्त जो है वो तेरे सामने रखते हैं। तीसरी बात कि जब हम शिफायती दुआ करनी, क्योंकि आज हमारा टॉपिक ये है प्रेइंग फॉर योर फ्रेंड्स, अपने दोस्तों के लिए, साथियों के लिए दुआ करना। सो तीन बुनियादी बातें हमारे जहन में रहें कि जब हम किसी के लिए दुआ कर रहे हैं, नंबर वन, एंजेलिक प्रोटेक्शन को मांगे। इस बात के लिए दुआ करें कि खुदावन के फरिश्ते तहफ्फुज बख्शें। नंबर दो, जब हम किसी के लिए दुआ कर रहे हैं, उसमें सेकंड एलिमेंट ये हो कि सुपर नेचुरल इंटरेक्शन या इंटरवेंशन, यानी पहली बात कि एंजेलिक प्रोटेक्शन हो, खुदा के फरिश्ते उस शख्स के लिए तहफ्फुज फराहम करें या उस फैमिली के लिए जिसके लिए हम शिफायत कर रहे हैं। नंबर दो, इलाही मुदाखलत हो, खुदा अपना काम उस जिंदगी में करें। नंबर थ्री, हम जिसके लिए भी दुआ कर रहे हैं, हमें यह दुआ करनी चाहिए कि वो हमेशा बाहिफाजत रहे, द पर्सन रिमेन्स कंप्लीटली अनहार्म्ड एंड इन द माइटी हैंड्स ऑफ गॉड। वो शख्स किसी भी नुकसान से महफूज रहे, किसी भी मुसीबत से बचा रहे और खुदा के कादर हाथ जो हैं उसको संभाले रखे। سو آج ہم جس ایک ایلیمنٹ پر دعا کے ایلیمنٹ پہ فوکس کریں گے کچھ دیر کے لیے وہ ہے پریئر الرٹس. دعا میں یا دعائیا آگاہی, کیا چیز ہم دیکھیں گے تھوڑی دیر کے لیے؟ پریئر الرٹس. کہ آپ میں بھی آپ دعا کر رہے ہیں یا آپ دعا نہیں کر رہے ہیں یا کوئی اور کام کر رہے ہیں یا آپ بائبل پڑھ رہے ہیں میں بھی آپ اور کوئی ڈرائیونگ کر رہے ہیں تو آپ کے ذہن میں ایک دم سے کوئی شخص آنا, کوئی نام آ جاتا ہے, کوئی شخص کوئی شخصیت آپ کے ذہن میں آ جاتی ہے. پھر تھوڑی دیر کے بعد آپ فیل کرتے ہیں پھر وہی شخص وہی نام جو ہے وہ میرے سامنے آ رہا ہے اور کنٹینیوسلی اوور دا ڈے آپ یہ فیل کرتے ہیں کہ بار بار کوئی شخص آپ کے سامنے آ رہا ہے, آپ کی میموری میں آ رہا ہے, آپ کو یاد آ رہا ہے, آپ کے سامنے آ رہا ہے. اور سم ٹائمز وی آر تھنکنگ کہ کیوں ایسے ہو رہا ہے, کیوں وہ جو شخص ہے یا وہ نام ہے یا کوئی آپ کا دوست ہے یا رشتہ دار ہے, کیوں اس کا چہرہ یا اس کا نام بار بار سامنے آ رہا ہے؟ تو دس از کال پریئر الرٹس. خدا آپ کو کسی دوسرے شخص کے تعلق سے آگاہی دے رہا ہے کہ اس کو دعا کی ضرورت ہے, اس شخص کو اس وقت دعا کی ضرورت ہے. اور اگر ہم اس وقت اس چیز کو ہم انڈرسٹینڈ کر لیں کہ یہ پریئر الرٹس ہیں اور خداوند کو ہمیں یہ آگاہی دے رہا ہے دعا کے تعلق سے, تو ہم تھوڑا سا ٹائم نکال کر یا جب آپ کو کہیں بریک ملتی ہے, لنچ بریک ملتی ہے, کوئی اور آپ کو ٹائم ملتا ہے, تو آپ اس کے لیے دعا کریں. اس کا مطلب یہ ہے کہ خدا آپ کو کسی کے تعلق سے پریئر الرٹس دے رہا ہے, اس بندے پہ کوئی نہ کوئی مشکل یا پریشانی آنے والی ہے, خدا آپ کو دعا کا بوجھ دے رہا ہے تاکہ آپ اس کی مدد کر سکیں کہ وہ اس آزمائش یا پریشانی یا مشکل یا حادثے پر غالب آ سکے. اس کا مطلب یہ ہے کہ خدا جو پریئر الرٹس دے رہا ہے تو جس شخص کے تعلق سے وہ آپ کو آگاہی دے رہا ہے اس کے لیے دعا کی جائے, خدا اس کے بارے میں فکر مند ہے. اس کا مطلب کیا ہے؟ خدا اس کے تعلق سے فکر مند ہے کہ دیٹ پرسن مسٹ بی ہیلپڈ. لیکن خدا ڈائریکٹلی آسمان سے اس کی مدد نہیں کر سکتا ہے جب تک زمین سے اس کے لیے اوپر شفاعت جو ہے وہ نہیں جاتی. سیکنڈلی اس کا مطلب ہمیں یہ بھی نظر آتا ہے کہ آپ بھی خدا کی نظر میں امپورٹنٹ ہیں. خدا آپ کو جو شخص دکھا رہا ہے یا پریئر الرٹس آپ کو دے رہا ہے, اس کا مطلب یہ ہے کہ آپ دعا کر سکتے ہیں اور آپ کو دعا کرنی چاہیے اور آپ کی دعا کے اثر سے بہت کچھ ہو سکتا ہے. دس مینس کہ یہ انتہائی میننگ فل بات ہے, بڑی اچھی بات ہے, اہم بات ہے, میننگ فل بات ہے کہ ہم دعا کے ذریعے سے خدا کے ساتھ پارٹنرشپ میں چلے جائیں, خدا کے ساتھ ہم خدمت بن جائیں اور ہم اپنے فیملی کی یا اپنے دوستوں کی نیڈز کے لیے شفاعت کر سکیں. کئی دفعہ لوگ آپ کو یہ کہہ سکتے ہیں کہ فلاں دن یا آج میں بھی سارا دن جو ہے آپ کا چہرہ یا آپ کا نام جو ہے وہ میرے سامنے آتا رہا لیکن مجھے یہ نہیں سمجھ آئی کہ وہ کیوں آ رہا. سو یو کین ٹیل دیم اٹ واز فار پریئر, شفاعت کے لیے تھا, وہ دعا کے لیے تھا. اور آپ کے ساتھ بھی ایسے ہو سکتا ہے کہ کسی کا نام یا کسی کا چہرہ بار بار آپ کے سامنے کسی دن آتا چلا جائے یا خواب میں بھی ایون خدا اس کو ہائی لائٹ یہ فوکس کر سکتا ہے جس میں مقصد کیا ہے, دعا کی جائے. اور خدا یہ انتہائی پسند کرتا ہے کہ اس کے لوگ اس کے ساتھ دعا میں پارٹنرشپ کریں, اس کے پارٹنرز بن جائیں. سو اٹس گڈ ٹو ہیو فرینڈس بٹ اٹس ویری امپورٹنٹ ٹو پرے فار دیم, کہ ہم ان کے لیے دعائیں کر سکیں. بائبل مقدس میں ہمیں بڑی اچھی فرینڈ شپ نظر آتی ہیں جو خدا کی طرف سے قائم کی گئیں اور ایک ایماندار کی زندگی میں ایک بہترین گفٹ جو ہے وہ آپ کے مسیح میں وہ اچھے دوست ہو سکتے ہیں جو خدا نے اپنی خدا نے آپ کی زندگی میں آپ کو بخشے ہیں. لیکن کلام ہمیں یہ بتاتا ہے کہ ہمیں کیسے ان لوگوں کو یا ان فرینڈشپس کو جو خدا آپ کی زندگی میں لاتا ہے کیسے ہینڈل کرنا ہے, کیسے ان کو مینٹین کرنا ہے. اور وہ لوگ آپ کی زندگی کے لیے, آپ کے فیوچر کے لیے, آپ کی ترقی کے لیے اور آپ کے آگے بڑھنے کے لیے مددگار ثابت ہوں. نیور لوز یور گاڈ گیون فرینڈس. وہ لوگ, وہ ساتھی, وہ دوست, وہ ہم خدمت لوگ جو خدا آپ کی زندگی میں لاتا ہے انہیں کبھی لوز نہیں کرنا چاہیے, ان کو نگلیکٹ نہیں کرنا چاہیے. ان کے جانے سے ڈیفینیٹلی آپ کی زندگی میں کوئی نہ کوئی کمی جو ہے وہ واقع ہوتی ہے. And good friends are not easily replaced. بار بار آپ کو زندگی میں اچھے ٹرسٹ کرنے والے دوست جو ہیں وہ نہیں ملتے ہیں. ہم ایک حوالہ پڑھیں گے یوب کی کتاب میں سے, یوب 6 باب اس کی 14-15 آیت.
اس پر جو بے دل ہونے کو ہے اس کے دوست کی طرف سے مہربانی ہونی چاہیے.
سو واٹ از جوب سینگ کہ وہ شخص, ایک ایسا شخص جو بے دل ہونے والا ہے, جس کی لائف میں ڈپریشن ہے, بے دلی ہے, خوف ہے, مایوسی ہے, پریشانی ہے, کسی فکس میں ہے, کسی ایسی سچویشن میں ہے, اس کو مدد کی ضرورت ہے. تو کیا لکھا ہے؟ اس پر جو بے دل ہونے کو ہے اس کے دوست کی طرف سے مہربانی. کس کی طرف سے مہربانی ہونی چاہیے؟ دوست. سو جو فرینڈز, ساتھی خدا آپ کی زندگیوں میں لاتا ہے ان کا مقصد یہ ہے کہ آپ ان کی زندگیوں پر مہربانی کر سکے. اور پریئر اور انٹرسیشن وہ بہترین مرسی ہے یا کائنڈنس ہے یا مہربانی ہے جو آپ کسی شخص کے لیے شو کر سکتے ہیں. ہاں جی آگے پڑھیں.
بلکہ اس پر بھی جو قادر مطلق کا خوف چھوڑ دیتا ہے.
اور مے بی کسی کا کوئی دوست ہے تو اب اس کے دل میں یا اس کی زندگی میں خدا کا خوف نہیں ہے. مے بی وہ بیک سلائڈ کر گیا, مے بی وہ تھوڑا پیچھے ہٹ گیا خدا سے, اور کون اس کی مدد کرے گا؟ اس کا دوست اس پر مہربانی کرے گا. کیسے کرے گا؟ ون آف دا مین سورسز تھرو انٹرسیسری پریئرز, شفایتی دعائیں. ہاں جی 15 آیت.
میرے بھائیوں نے نالے کی طرح دگا کی, ان وادیوں کے نالوں کی طرح جو سوکھ جاتے ہیں.
سو ہیئر جو بھی اس کمپلیننگ, لیکن میرے دوستوں نے جو بھائیوں کی طرح ہیں میرے ساتھ کیا کیا؟ دگا کی, میرا ساتھ نہیں دیا, مجھے ہیلپ نہیں کیا. بجائے اس کے کہ وہ میری تکلیف میں, میری مصیبت میں, میری سفرنگ میں مجھے سنبھالتے اور میرے لیے دعا کرتے اور میرے لیے شفاعت کرتے, انہوں نے میرے تعلق سے ججمنٹل رویہ رکھا, تنقید کی, ججمنٹ کی کہ اس کی وجہ سے, اس کسی گناہ کی وجہ سے اس کی زندگی پر مصیبت آئی. سو پریئر الرٹس کے تعلق سے ہم دیکھ رہے ہیں, اور ہم اس تعلق سے دیکھ رہے ہیں خدا آپ کی زندگی میں اچھے دوست لاتا ہے, اور وہ اس لیے بھی ہیں کہ آپ ان کے لیے شفاعت کر سکیں, ان کی مصیبت میں, ان کی مشکل میں آپ ان کو سپورٹ کر سکیں. سو بائبل مقدس ہمیں ایسے بے شمار واقعات بیان کرتی ہے جن میں لوگ ایسے حالات میں سے گزرے کہ انہوں نے اپنے دوستوں کے لیے, اپنے ساتھیوں کے لیے دعا کی اور اس دعا میں انہیں کامیابی ملی. پھر ہمیں ایسے واقعات بھی ملتے ہیں کہ ایسے دوست تھے یا ایسے ساتھی تھے جنہوں نے اس طرح سے دعا نہیں کی اپنے ساتھیوں کے لیے جیسے کرنی چاہیے تھی, جس کے رزلٹ میں ناکامی ہوئی. سو سب سے پہلے ہم کچھ کامیابی کی ایگزامپلز دیکھیں گے بائبل مقدس میں سے, لوکا 22 باب اور 31 اور 32.
شماؤن شماؤن دیکھ شیطان نے تم لوگوں کو مانگ لیا تاکہ گیہوں کی طرح پھٹکے, لیکن میں نے تیرے لیے دعا کی کہ تیرا ایمان جاتا نہ رہے, اور جب تو رجوع کرے تو اپنے بھائیوں کو مضبوط کرنا.
ہاں جی یہ سب سے پہلی جو دعا کی ایگزامپل ہے وہ ہم خدا یسوع مسیح کی زندگی میں دیکھتے ہیں. پترس یا شماؤن جو ہے खुदावंद के साथियों में, खुदावंद के दोस्तों में, उसके उस शागिर्दों की लिस्ट में क्लोजेस्ट फ्रेंड है, करीब तीन शख्स है। और इस पैसेज में हम देखते हैं खुदावंद यीशु मसीह ने पीटर से कहा कि मैंने तेरे लिए दुआ की है, मैंने तेरे लिए शिफायत की है। क्यों की है? क्योंकि शैतान तुम्हें आजमाने को है, उसने मांग लिया है ताकि गेहूं की तरह तुम लोगों को। जब वो तुम लोगों की बात कर रहा है, सिर्फ पीटर की बात नहीं हो रही, तमाम बारह की बात हो रही। तुम लोगों को मांग लिया ताकि गेहूं की तरह पटके, लेकिन मैंने तेरे लिए दुआ की। और यहां पे वो खास तौर पर पीटर को फोकस करके कह रहे हैं कि मैंने तेरे लिए दुआ की है, मैंने तेरे लिए शिफायत की है, मैं तेरे लिए रखने में खड़ा हुआ हूं कि तेरा ईमान जाता ना रहे। सो इसमें हम ये सीखते हैं कि जब ईमानदार मुश्किल हालात में से गुजरते हैं, मुसीबतों में से गुजरते हैं, परेशानियों में से गुजरते हैं, दुखों में से गुजरते हैं, अबलीसी हमलों में से गुजरते हैं, तो अबलीस का जो मेन अटैक है, नंबर वन वो ये है कि ईमान को चुरा लिया जाए। मैंने ये दुआ की कि तेरा ईमान जाता ना रहे। अटैक किस चीज पे होगा? आपके ईमान पे। अपने ईमान को हमने हमेशा मजबूती के साथ थामे रखना है। और जो दुश्मन का सेकंड मेन अटैक है वो ये है कि हमारे दिल में मुसीबत के वक्त, आजमाइश के वक्त, मुश्किलात के दौर में, हमारी जिंदगी में क्या करे, खुदा के करैक्टर के ताल्लुक से मनफी बात हमारे जहन में डाले। जैसे उसने आदम और हवा के साथ किया, उसने हवा से कहा, क्या वाकई खुदा ने ऐसे कहा? सो उसकी स्ट्रेटजी क्या है, उसका तरीकेकार क्या है, उसकी मेथडोलॉजी क्या है कि वो ईमानदारों के दिल में या जहन में खुदा के करैक्टर के अगेंस्ट ख्यालात जो है वो डालना चाहता है या डालता है। और खुदा की जो शख्सियत है, किरदार है, नेचर है, पर्सनैलिटी है, उसको डिस्टॉर्ट करना चाहेगा, बिगाड़ कर हमारे सामने रखना चाहेगा ताकि हमारा जो ईमान और कॉन्फिडेंस, यकीन और भरोसा खुदा पर है, उसकी जो गिरफ्त है वो कमजोर पड़ जाए। सो इस पैसेज में हम ये देखते हैं खुदा यीशु मसीह ने पीटर के लिए दुआ की, पतरस के लिए दुआ की, शमाउन के लिए दुआ की, जब वह मुश्किल वक्त में था, मुसीबत में था, आजमाइश उस पर आने वाली थी और हालात उसके अगेंस्ट होने वाले थे। क्राइस्ट जब ये देख रहे थे फ्यूचर में कि ये शख्स तीन मर्तबा मेरा इनकार करेगा, तो क्राइस्ट ने उसके लिए पहले से क्या कर लिया? शिफायती दुआ कर दी। इस वजह से हम पीटर की जो वापसी है उसकी स्पीड को हम बड़ी तेजी के साथ देखते हैं। ही केम बैक टू क्राइस्ट वेरी स्पीडली। उसका बहाल होना, उसका वापस आना, उसका खुदावंद के साथ रिश्ता जो है फिर से प्रॉपर हो जाना, नॉर्मल हो जाना, दुरुस्त हो जाना, हम उसको बड़ी तेजी के साथ देखते हैं। उसको देर नहीं लगी वापस आने। क्यों? क्योंकि उसके लिए या उसके इस प्रोसेस के लिए पहले से जो है वो शिफायत हो चुकी। तो जब आप अपने दोस्तों के लिए, अपने साथियों के लिए शिफायत करते रहते हैं और खुदा की रहनुमाई से शिफायत करते हैं, तो जब वो लोग प्रॉब्लम में से गुजरते हैं तो उनका ईमान कायम रहता है, उनका ईमान मजबूत रहता है, और या खुदा का करैक्टर और नेचर है उसकी हमेशा ट्रू और एग्जैक्ट पिक्चर जो है वो उनके सामने रहती है। और जब वो उस सारे प्रॉब्लम में से गुजर जाते हैं तो वो बड़ी तेजी के साथ वापस फेलोशिप में, रफाकत में या खुदा की खिदमत में जो है वो सरगर्म हो जाते हैं। दूसरी एग्जांपल हम देखते हैं अमाल 12 बाब और 7-11 आयत
के, देखो खुदावन का एक फरिश्ता आ खड़ा हुआ और उस कोठरी में नूर चमक गया और उसने पतरस की पसली पर हाथ मारकर उसे जगाया और कहा कि जल्द उठ, और जंजीरें उसके हाथों में से खुल पड़ी। फिर फरिश्ता ने उससे कहा, कमर बांध और अपनी जूती पहन ले। उसने ऐसा ही किया। फिर उसने उससे कहा, अपना चोगा पहनकर मेरे पीछे हो ले।
हाँ जी,
वो निकलकर उसके पीछे हो लिया और ये ना जाना कि जो कुछ फरिश्ता की तरफ से हो रहा है वो वाकई है, बल्कि ये समझा कि ये रोया देख रहा हूं।
सो द पॉइंट इज, हम जो बात इस पैसेज में देखते हैं वो ये है कि खुदा यीशु मसीह दुआ करने वाली दुआइया जिंदगी रखते हैं और शागिर्दों ने खुदा यीशु मसीह से दुआ करना सीखी। उन्होंने कहा खुदावंद हमें दुआ करना सिखा। तो जब खुदावंद के शागिर्द आजमाइश में थे, मुश्किल में थे, तो खुदावंद ने उन्होंने खुदावंद को शिफायती दुआ करते हुए देखा। उसके बाद जब खुदावंद यीशु मसीह साउद फरमा जाते हैं और कलीसिया खिदमत का आगाज होता है, किताब जो है वो लिखी जाती है और फर्स्ट सेंचुरी चर्च जो है जब अपना काम करता है तो यही प्रेयर पैटर्न जो है हमें वहां पर नजर आता है। और ये पावरफुल प्रेयर पैटर्न है जो हमें इब्तदाई कलीसिया में नजर आता है। और वो क्या क्या पैटर्न है? शिफायती दुआ का, अपने उन दोस्तों के लिए, अजीजों के लिए, साथियों के लिए, लीडरशिप के लोगों के लिए जो मुसीबत में है, जो किसी किस्म की कैद में है, मजबूरी में है, चेंज में है, बॉन्डेज में है, उनके लिए शिफायती दुआ का। पांचवी आयत पढ़ेंगे।
पास कैद खाना में तो पतरस की निगरबानी हो रही थी, मगर कलीसिया उसके लिए बदिलो जान खुदा से दुआ कर रही थी।
हाँ जी, तो वाकया ये है कि ईद फतीर के दिन थे और पीटर को, पतरस को कैद किया गया था। और पांचवी अध्याय में ये पढ़ते हैं कि पास कैद खाना में तो पतरस की निगरबानी हो रही थी, गार्ड्स थे वहां पर बिठाए हुए, स्पेशल गार्ड जो थी वो पीटर पर बिठाई गई थी। मगर ये वो लफ्ज है मगर का जो हिस्ट्री चेंज कर देता है। फलां शख्स पर ये मुसीबत आई हुई थी या आ रही थी या वो मुसीबत में से गुजर रहा था, मगर कलीसिया उसके लिए दुआ कर, निगरबानी हो रही थी मगर कलीसिया उसके लिए बदिलो जान खुदा से दुआ कर रही थी। पीटर चेन में है, पीटर कैद में है और ऑलमोस्ट वो इस पॉइंट पे है कि उसे मार डाला जाए, लेकिन दुआ ने हिस्ट्री को चेंज कर दिया, दुआ ने हालात को तब्दील कर दिया, दुआ ने खुदा के हाथ को जुम्बिश दी की वजह से पतरस के हालात तब्दील हो गए, दुआ की वजह से पतरस की कैद खत्म हो गई, दुआ की वजह से सिचुएशन चेंज हो गई। पीटर वही है, वो कैद खाना में है, उसके लिए कोई लॉ पास नहीं हुआ, उसके लिए माफीनामा नहीं जारी हुआ, लेकिन जब कलीसिया बड़े दिल से और बड़ी जान से और बड़ी रूह से खुदा से दुआ कर रही थी तो क्या हुआ? खुदा का फरिश्ता वहां पर पहुंच गया। जिन लोगों के लिए आप शिफायत करते हैं और आप बड़े दिल और जान के साथ जब शिफायत करते हैं, खुदा उन आपके अजीजों की मदद के लिए अपने एंजल्स को रिलीज कर देता है। तो हम इस पैसेज में ये देख रहे हैं कि दुआ की वजह से हालात तब्दील हो सकते हैं। दुआ छोटी चीज नहीं है, बल्कि दुआ आपकी जिंदगी में बड़े बड़े काम कर सकते हैं और मुश्किल तरीन वक्त में भी अगर कोई चीज आपकी मदद करेगी या काम आएगी तो वो दुआ है। पीटर के लिए ये सबसे मुश्किल वक्त था, लेकिन कौन उसके लिए दुआ कर रहा है? शिफायत कर रहा है, कलीसिया के लोग दुआ कर रहे हैं। और आप में से हर एक की जो दुआ है वो पावरफुल है। रास्तबाज की दुआ के असर से बहुत कुछ हो सकता है। हाँ जी, छठी आयत पढ़ेंगे।
और जब हेरोदीस उसे पेश करने को था तो उसी रात पतरस दो जंजीरों से बंधा हुआ।
जी, ये रात का वक्त है, ये सारी सिचुएशन क्या है, सीन क्या है, रात का वक्त है। और इंग्लिश की बाइबल में इट वॉज मिड नाइट आवर, यानी मिड नाइट का मतलब है कि ऑलमोस्ट 12 एक बजे का टाइम था, मिड नाइट थी जब पतरस कैद में था और اور کلیسیا اس کے لیے دعا کرے, جس کا مطلب ہے امال کی کلیسیا راتوں کو بھی دعائیں کرنے والی کلیسیا. ہاں جی,
اسی رات پترس دو زنجیروں
سے, رات کا وقت ہے اور پترس کو دو چینز کے ساتھ وہاں پہ بائنڈ کیا ہوا ہے,
دو سپاہیوں کے درمیان سوتا تھا,
اور یعنی سپاہیوں کو اس کے ساتھ چین کیا گیا, ایک سائیڈ پہ ایک سپاہی ہے وہ پترس کے ایک ہاتھ کے ساتھ چینڈ ہے اور دوسری سائیڈ پہ دوسرا سپاہی ہے اور پیٹر اس کے ساتھ چینڈ ہے, یعنی بھاگنے کا نکلنے کا وہاں پہ کوئی پاسبلٹی نہیں ہے کیونکہ سپاہی اس کے ساتھ ہے, وہ بھی چین میں ہے اور وہ بھی قید خانہ میں ہے اور فور گارڈز کے اندر ہے, جو سنگین ترین مجرم تھے رومنز کے, ان کو چار پہروں میں رکھا جاتا ہے تاکہ یہ بندہ بھاگ نہ جائے. ہاں جی,
اور پہرے
وہ ان سپاہیوں کے درمیان سو رہا تھا. پیٹر واز ریلیکسڈ, اس کی زندگی ریلیکسڈ تھی, گرچہ وہ بڑی مصیبت میں ہے, ٹینشن میں ہے, کچھ بھی اس کے ساتھ ہو سکتا ہے, لیکن پیٹر کی اسپرٹ میں یہ میسج ہے, یہ اویئرنس ہے کہ کوئی اس کے لیے دعا کر رہا ہے, اس کے اندر یہ فیلنگ اور اشورنس ہے کہ کلیسیا اس کے لیے دعا کر رہی ہے, تو وہ اس قید خانے میں آرام سے سو رہے.
اور پہرے والے دروازہ پر قید خانہ کی نگہبانی کر رہے تھے,
اس کے علاوہ جو پہرے دار اس کے ساتھ تھے, چین تھے, گیٹ پر بھی پہرے دار موجود تھے. ہاں جی, ساتویں آیت,
کہ دیکھو خداوند کا ایک فرشتہ آ کھڑا ہوا اور اس کوٹری میں نور چمک گیا اور اس نے پترس کی پسلی پر ہاتھ مار کر اسے جگایا اور کہا کہ جلد اٹھ, اور زنجیریں اس کے ہاتھوں میں سے کھل پڑیں. پھر فرشتہ نے اس سے کہا کمر باندھ اور اپنی جوتی پہن لے, اس نے ایسا ہی کیا. پھر اس نے اس سے کہا اپنا چوگا پہن کر میرے پیچھے ہو لے.
ہاں جی, اس واقعے میں ہم نیکسٹ مین چیز کیا دیکھتے ہیں کہ کلیسیا کی شفایتی دعا کے رزلٹ میں خداوند ایک فرشتے کو بھیجتے ہیں جو اس کوٹری میں جہاں پر پیٹر موجود ہے, ان حالات میں جہاں پر وہ موجود ہے, ان مصیبتوں میں, ان پریشانیوں میں, اس قید خانے میں, اس بانڈیج میں جہاں پر پیٹر موجود ہے, وہ اینجل وہاں پہ آن موجود ہوتا ہے. جہاں پہ کوئی بھی شخص آ کر آپ کی مدد نہیں کر سکتا ہے, خدا اپنے ہاتھ کو آگے بڑھا کر اور خداوند آپ اپنے فرشتوں کو بھیج کر اس گھڑے میں بھی خداوند آپ کی مدد کر سکتے ہیں. اس کوٹری میں نور چمکا اور اینڈ پیٹر واز سلیپنگ, اور اس اینجل نے پیٹر کو ہلایا, اس کی پسلی پر ہاتھ مار کر اسے جگایا اور اسے کہا کہ جلد اٹھ جا, اور زنجیریں اس کے ہاتھوں میں سے کھل پڑے. ساتھ دونوں جو سولجرز ہیں وہ سوئے ہوئے ہیں, گارڈ جو ہیں, اس نے پیٹر کو اٹھایا اور زنجیریں کھل گئیں. سو اس سارے انٹرسیسری پروسیس میں ہم دیکھتے ہیں کیا ہو رہا ہے. پہلی جو بات ہے کہ دا چرچ از پریئنگ ان دا مڈ نائٹ, کلیسیا رات کے وقت دعا کر رہی تھی. اینڈ وین یو آر پریئنگ ان دا مڈ نائٹ ان دا نائٹ آورس تو تھنگز آر گوئنگ ٹو ہیپن. مڈ نائٹ پریئرز کو کبھی اپنی زندگی میں مس نہ کریں. سو واٹ ہیپن ان دا مڈ نائٹ آور, نمبر ون, خدا نے اپنے اینجل کو بھیجا, خدا نے اپنے فرشتوں کو ریلیز کیا یا فرشتے کو ریلیز کیا. نمبر دو, پیٹر کی چین جو ہے, ہتھ کڑیاں جو ہیں وہ بریک ہو گئی. آج بھی ابلیس نے بہت سے لوگوں کو زنجیروں میں جکڑا ہوا ہے, کرسز ہیں, زنجیریں ہیں, پریشانیاں ہیں, خاندانی پرابلمز ہیں, مشکلات ہیں, پریشانیاں ہیں, لڑائی جھگڑے ہیں, کرسز ہیں, فائنینشل پرابلمز ہیں, ڈیمونک پرابلمز ہیں, اسپرچل پرابلمز ہیں. یہ ساری زنجیریں اس وقت ٹوٹ جاتی ہیں جب آپ مڈ نائٹ پریئرز کرتے ہیں. سو اس کی زنجیریں ٹوٹ گئیں اور سارے دروازے جو تھے اس کے لیے کھل گئے اور وہ قید خانہ میں سے باہر آ گیا. فرشتہ وہاں پر موجود ہوا, زنجیریں ٹوٹ گئیں اور دروازے کھل گئے. جب آپ دوسروں کے لیے شفایتی دعا کرتے ہیں, ان کے لیے دروازے کھل جاتے ہیں, برکت کے دروازے, کامیابی کے دروازے, فتح کے دروازے, شادمانی کے دروازے, ہر قسم کی اچیومنٹ کے, بلیسنگ کے دروازے. سو The point is کہ دعا کے لیے قیمت دینی پڑتی ہے. There is a cost to pay फॉर द प्रेयर्स, दुआएं करने के लिए और अपने खानदान के लिए दुआएं करने के लिए, अपने अजीजों के लिए और अपने दोस्तों के लिए दुआएं करने के लिए कीमत देनी पड़ती है। अगर आप कीमत देने के लिए तैयार हैं तो जिनके लिए आप शिफायती दुआ करेंगे आप उनके लिए इंतहाई बाय से बरकत बन सकते हैं। आर यू विलिंग टू पे द कॉस्ट ऑफ प्रेयर? एक कीमत है जो उसके लिए देनी, और वो कीमत क्या है? वक्त निकालना, कुर्बानी देना, सीरियस होना, जिम्मेदारी लेना और उस शख्स के लिए रखने में खड़े हो जाना और दुआ करना। इफ यू आर विलिंग टू पे द प्राइस, गॉड इज विलिंग टू रिलीज द मिरेकल। अगर हम दुआ की कीमत देने के लिए तैयार हैं तो खुदा जो मौजजा चाहिए, जिसके हम शिफायत कर रहे हैं, खुदा वो हमें देने के लिए तैयार है। So, हमें किन चीजों के लिए दुआ करने की जरूरत है? नंबर वन, खुदा मेरी जिंदगी में अच्छे रूहानी दोस्त आए, अच्छे रूहानी साथी आए, अच्छे रूहानी लोग मेरी जिंदगी में आए। और ना सिर्फ वो ऐसे दोस्त हो मेरी जिंदगी में जो प्यार करने वाले हैं या केयर करने वाले हैं, बल्कि मुझे ऐसे, सबसे पहले ऐसे दोस्तों की जरूरत है जो मेरे लिए दुआ करने वाले। Those friends who can pray for me. खुदा उन ऐसे रूहानी लोग, रूहानी दोस्त, रूहानी साथी मेरी हमारी जिंदगियों में ला या मेरी जिंदगी में ला जो मेरे लिए क्या कर सके, बाकायदगी के साथ प्रेयर कर सके। So, इस वाक्य में हम ये देखते हैं कि हम वी कैन प्रे फॉर सीमिंगली इम्पॉसिबल सिचुएशन, ऐसे हालात जो नामुमकिन नजर आ रहे हैं हम उनके लिए भी दुआ कर सकते हैं। पीटर का कैद खाने में से निकलना नामुमकिन था, लेकिन कलीसिया जब मिड नाइट प्रेयर्स कर रही है, दिलो जान के साथ प्रेयर्स कर रही है, तो उसने इंसानी इम्पॉसिबिलिटी को खुदा की पॉसिबिलिटी में कन्वर्ट कर दिया। हालेलुया। जो इंसानी तौर पर नामुमकिन था वो इलाही तौर पर मुमकिन है। जब खुदा के लोग दुआ में चले जाते हैं, सीरियस प्रेयर में जाते हैं और मिड नाइट प्रेयर्स में जाते हैं और कलेक्टिव प्रेयर्स में जाते हैं, कलीसिया मिलकर दुआ कर रही थी, कलेक्टिवनेस है यहां। सो चर्च की शिफायती दुआएं, चर्च की मिड नाइट प्रेयर्स, ईमानदारों की शिफायती दुआएं इम्पॉसिबल सिचुएशंस को पॉसिबल बना देते हैं। आज जो जिंदगियों में आपको सामने, किसी को अपनी जिंदगी के सामने बड़े बड़े पहाड़ नजर आ रहे हैं, जब आपके पीछे शिफायती दुआ करने वाले लोग होंगे, उन पहाड़ों में ऐसे होगा जैसे डायनामाइट से उड़ा दिए गए हैं और वो मैदान हो जाएगा। हालेलुया। दुआ पहाड़ों को उड़ा देती है, दुआ डायनामाइट है खुदा का जो पहाड़ों को मैदान कर देती है और खुदा के लोगों के लिए रास्ते हमवार कर देती है। इस प्रेयर इवेंट में हम ये देखते हैं कि हम नामुमकिन बातों के लिए भी दुआ कर सकते हैं, क्योंकि खुदा के लिए सब कुछ मुमकिन है। दूसरी बात हम ये देखते हैं, वी कैन नेवर लिमिट गॉड्स अबिलिटी और मिनिमाइज द इफेक्टिवनेस ऑफ आवर प्रेयर। हम कभी भी जो खुदा के काम करने की एबिलिटी है उसको महदूद नहीं कर सकते। खुदा ये कर सकता है, ये नहीं कर सकता। खुदा 1000 को खाना खिला सकता है, 5000 को नहीं खिला सकता। हम खुदा की एबिलिटी को महदूद नहीं कर सकते। खुदा एक काम जो 5 लोगों के लिए कर सकता है, खुदा वही काम 5000 लोगों के लिए कर सकता है। वी कैन नॉट लिमिट द एबिलिटी ऑफ गॉड। जब हम बनी इसराइल को देखते हैं कि वो मिस्र की गुलामी में से निकले तो देवर अराउंड 20 लाख लोग, मर्द औरतें और बच्चे मिलाकर। सो इट वॉज अ बिग क्राउड, 20 लाख लोग हैं, बहुत बड़ा हजूम है। लेकिन जब वो 40 साल बियाबान में थे तो हम क्या उनके तालु से पढ़ते हैं, उन्हें कभी खाने की प्रॉब्लम नहीं हुई। खुदा ने उनके लिए खाना मुहैया किया एवरी डे। उनको पानी की प्रॉब्लम नहीं हुई, खुदा उनके लिए पानी प्रोवाइड करता रहा। लेकिन ये तो इजी बात थी, खुदा ने इससे भी मुश्किल काम उनके लिए किए। ना उनके कपड़े पुराने हुए, اور نہ ان کی جوتیاں پرانی ہو گئی. نہ صرف وہ پرانے ہوئے، نہ صرف ان کی جوتیاں پرانی نہیں ہوئی، ان کے کپڑے پرانے نہیں ہوئے، بلکہ جیسے جیسے 40 سالوں میں وہ بچے بڑھتے چلے گئے، ان کے کپڑے بھی بڑھتے چلے گئے. جیسے ان کا سائز بڑھتا چلا گیا، وہ سمال سے لارج ہوئے، سمال سے میڈیم ہوئے، میڈیم سے لارج ہوا، لارج سے ایکسٹرا لارج ہوا، ان کے کپڑے بھی بڑھتے چلے گئے. دس از دا میریکل پرووائڈنس آف گاڈ. وی کین ناٹ لمٹ گاڈ. خدا کے کام عجیب ہیں اور وہ بڑے عجیب طرح سے آپ لوگوں کے لیے کام کر سکتے ہیں. تیسری بات جو ہم اس میں سیکھتے ہیں وہ یہ ہے کہ نیور مینیمائز دی افیکٹونیس آف آور پریئرز. یہ نہ سوچیں کہ ہماری دعاؤں کا اثر نہیں ہوگا. راستباز کی دعا کے اثر سے بہت کچھ ہو سکتا ہے. یہ نہ سوچیں کہ میری دعا کا اتنا فائدہ نہیں ہوگا، شاید میں کسی چیز کے لیے دعا کروں گا یا کروں گی تو اس کا اثر کم ہوگا، کوئی پاسٹر یا کوئی لیڈر کرے گا تو اس کا اثر زیادہ ہوگا. سو نیور مینیمائز دی افیکٹونیس آف آر پریئرز. جب ہم مسیح میں ہو کر دعا کرتے ہیں، جب ہم روح القدس سے معمور ہو کر دعا کرتے ہیں، اور جب ہم ایمانداری کے پیڈسٹل پر کھڑے ہو کر دعا کرتے ہیں یا ریکوائرمنٹ پر کھڑے ہو کر دعا کرتے ہیں، تو آپ کی دعائیں جو ہیں وہ پر اثر. اور آگے کیا لکھا ہے، ایلیا بھی ہمارا ہم طبیعت انسان تھا. اس نے دعا کی کہ می نہ برسے تو 3.5 سال بارش نہ ہو. تو آپ نے ملک کے لیے دعا کرتے رہے، بارش کی ضرورت ہے تو بارش کے لیے دعا کر، اگر ضرورت ہے گرمی ٹیمپریچر کام ہو تو آپ دعا کریں اس کے لیے. ہمارا خدا نہ صرف لوگوں کو کنٹرول کرتا ہے بلکہ وہ موسموں کو بھی کنٹرول کرتا ہے، وہ حالات کو بھی کنٹرول کرتا ہے، وہ بادشاہوں کے دلوں کو ندی نالوں کی طرح بہا دیتا ہے، وہ بادشاہوں پر بھی وہ حاکم ہے کیونکہ وہ خداوندوں کا خداوند اور بادشاہوں کا بادشاہ. موسموں پر بھی اس کا اختیار ہے، سورج چاند ستاروں پر بھی اس کا اختیار ہے. سو یور پریئرز کین بی افیکٹڈ. اگر آپ یہ دعائیں کریں لاہور میں برف باری ہونا شروع ہو جائے تو ضرور ایک وقت میں ہونا شروع ہو جائے. ہاللویہ. اور اس سال ہوئی بھی ہے مارچ میں سم ویئر. تو اگر آپ دعا کریں گے تو ہر مہینے بھی ہو سکتے ہیں. اگر خدا ان کے کپڑے اور ان کی جوتیاں پروٹیکٹ کر سکتا ہے، خدا ان کی چھوٹی چھوٹی ڈیٹیلز کو مانیٹر کر سکتا ہے، ان کے لیے روٹی اور پانی جو ہے وہ ڈیلی پرووائڈ کر سکتا ہے، تو آج ہماری قیمت، ہماری قدر ان سے بڑھ کر ہے کیونکہ ہم کنگڈم کے لوگ ہیں. اس وقت وہ ابراہیم کے لوگ تھے، آج ہمارا درجہ ان سے بڑھ کر ہے، ہم مسیح کے لوگ ہیں. تو وہ آپ کے لیے کیوں کرنا کرے. تیسری ایگزامپل جو ہم پوزیٹو شفاعت کی دیکھتے ہیں، کامیاب شفاعت کی، اولڈ ٹیسٹمنٹ میں دیکھتے ہیں، موسیٰ کی دعا ہے، استثنا 9 باب اس کی 20ویں آیت. اس کے بھائی ہارون نے ایک سونے کا بچڑا بنا لیا کہ لوگ اس بچڑے کی عبادت کریں، اور اس نے خدا کے خلاف ایک بڑا گناہ کیا. اور اس وقت وہ نہ صرف موسیٰ کا بھائی ہے بلکہ لیڈرشپ میں اس کا پارٹنر بھی ہے، لیکن موسیٰ اس کے لیے دعا میں کھڑا ہو گیا. ہاں جی، 9 باب استثنا اور اس کی 20ویں.
اور خداوند ہارون سے ایسا غصہ تھا کہ اسے ہلاک کرنا چاہا، پر میں نے اس وقت ہارون کے لیے بھی دعا کی، اور میں نے تمہارے گناہ کو یعنی اس بچڑے کو جو تم نے بنایا تھا لے کر آگ میں جلایا.
سو میں نے، پر میں نے اس وقت ہارون کے لیے بھی دعا کی. جب لیڈرشپ میں یا آپ کے فیملی میں یا آپ کے فرینڈز میں سم بڈی گوز اسٹرے اور وہ میں بھی خدا کی ججمنٹ کے نیچے آ جاتا ہے، لیکن جب ایماندار جو ہیں وہ دعا میں کھڑے ہوتے ہیں، وہ رکھنے میں کھڑے ہو جاتے ہیں، وہ اس کے لیے معافی مانگنا شروع کر دیتے ہیں، ججمنٹ از ریورسڈ. سو اف وی پرے فار دس نیشن، جیسے نینوا کے لوگوں کے لیے یونا نے دعا کی، تو خدا کی جو ججمنٹ ہے وہ ریورس ہو سکتی ہے. استثنا 32 باب اس کی 50 اور 51 فرسٹ ورس. اس آیت میں ہم دیکھتے ہیں کہ گاڈ واز اینگری.
اور اسی پہاڑ پر جہاں تو جائے وفات پا کر اپنے لوگوں میں شامل ہو، जैसे तेरा भाई हारून हूर के पहाड़ पर मरा और अपने लोगों में जा मिला, इसलिए कि तुम दोनों ने बनी इसराइल के दरमियान दश्ते सीन के कादिस में मरीबा के चश्मा पर मेरा गुनाह किया, क्योंकि तुमने बनी इसराइल के दरमियान मेरी तकदीस ना की।
So, इसमें हम एक कंपैरिजन देखते हैं। हारून ने गुनाह किया और खुदा उसकी जजमेंट करने को था, लेकिन मूसा उसकी शिफायत के लिए वहां पे खड़ा हो जाता है। इस मोमेंट पे मरीबा के मुकाम पे मोसेस से मिस्टेक हो जाती है, और अभी जो हमने 32वां चैप्टर पढ़ा, खुदा ने उसको बताया कि यू विल गो ऑन दैट माउंटेन एंड यू विल डाई ओवर देयर। लेकिन मोसेस को उसकी मिस्टेक के लिए जो मरीबा के मुकाम पे हुई उसको माफी नहीं मिली, और उसकी एक वजह यह थी कि उसके करीबी लोगों ने और उसकी जमायत के लोगों ने मूसा के लिए माफी नहीं मांगी और मूसा के लिए शिफायती दुआ नहीं की। स्तिशना के इन सारे चैप्टर्स में हम कहीं नहीं देखते हैं कि मूसा के लिए इवन जोशुआ और केलब जो उसके नंबर टू मैन थे, हर वक्त उसके साथ रहते थे, हम उन्हें उनके तालु से भी देखते हैं, कोई मेंशन नहीं हमें मिलता है कि उन्होंने मूसा के लिए दुआ की हो कि खुदावंद उसकी इस मिस्टेक को फॉरगिव कर दे, जिसकी वजह से उसको इस सजा या जजमेंट में से गुजरना पड़ा। सो दिस मींस कि जब हम दूसरों के लिए इंटरसेसरी प्रेयर्स करते हैं, शिफायती दुआ करते हैं, तो वो बहुत मीनिंगफुल है, पावरफुल है, और उसके जो रिजल्ट्स हैं वो एविडेंट हो गए, वाजिया तौर पर नजर आएंगे, और जिस शख्स के लिए हम शिफायती दुआ कर रहे हैं खुदा की पावर और खुदा की जो एंजेलिक हेल्प है हम उसको रिलीज होते हुए देख सकते हैं। सो आज भी खुदा प्रेयर अलर्ट्स अपने लोगों को देता है अनयूजुअल वेज में और इरेगुलर टाइम्स में। खुदा के कोई टाइम मुकर्रर नहीं है, खुदा आपको 3 बजे उठाएगा तो आपने दुआ, मे बी आप सो रहे हैं, खुदा आपको प्रेयर अलर्ट दे रहा है, खुदा आपको उठा रहा है कि इस वक्त इस शख्स के लिए दुआ करें, मे बी आप सफर कर रहे हैं, मे बी आप कोई काम कर रहे हैं, मे बी आप अपने जॉब पे हैं, खुदा आपको प्रेयर अलर्ट दे रहे हैं कि आप इस शख्स के लिए दुआ करें, इस वक्त वो किसी मुश्किल में है या परेशानी में है, ये हो सकता है। सो इवन टूडे वी कैन रिसीव द प्रेयर अलर्ट फ्रॉम गॉड इन अनयूजुअल वेज एंड एट इरेगुलर टाइम्स। दूसरी बात कि जब हम खुदा के साथ प्रेयर में पार्टनरशिप में चले जाते हैं, इट इज वन ऑफ द बेस्ट एंड स्ट्रॉन्गेस्ट मिनिस्ट्री जो हम कर सकते हैं, बेहतरीन खिदमत जो आप कर सकते हैं, अपने घर में रहते हुए आप कर सकते हैं, अपनी जॉब प्लेस पे आप रहते हुए कर सकते हैं, आप सफर करते हुए ये दुआ कर सकते हैं, ये खिदमत कर सकते हैं, और वो क्या खिदमत है? शिफायती दुआ की खिदमत है। नंबर 3, शिफायती दुआ की खिदमत की वजह से या शिफायती दुआ की वजह से हम लोगों की ट्रेजेडीज को ट्रायंफ में तब्दील कर सकते हैं, उनकी नाकामियों को फतह में तब्दील कर सकते हैं, उनकी परेशानियों को शादमानियों में तब्दील कर सकते हैं, उनकी बीमारियों को या कमजोरियों को शिफा में तब्दील कर सकते हैं। सो इट्स वेरी इंपॉर्टेंट एंड वेरी नेसेसरी कि कलीसिया ना सिर्फ दुआ करना सीखे बल्कि दुआ का बोझ लेना सीखे। शिफायत का मतलब क्या है? दूसरों का बोझ ले, दुआ का बोझ ले। आए मवाला पढ़ें गलतियों 6 बाब उसकी 2 आयत।
तुम एक दूसरे का बार उठाओ और यूं मसीह की शरीयत को पूरा करो।
और मसीह की शरीयत का मतलब है कि मसीह की जिम्मेदारी को, मसीह की मोहब्बत को पूरा करो। तुम एक दूसरे का बार उठाओ, बियर वन अनदर्स बर्ड। So, एक दूसरे का बोझ जो है वो बेयर करें, बोझ उठाएं। दिस इज द लॉ ऑफ क्राइस्ट। इस तरह दोबारा पढ़ें,
तुम एक दूसरे का बार उठाओ और यूं मसीह की शरीयत को पूरा
और यूं मसीह की शरीयत को पूरा करो, मसीह की डिमांड को पूरा करो। जिस एक बड़े मकसद के लिए तुम खुदा की बादशाहत में बुलाए गए वो ये भी है कि तुम एक दूसरे का, एक दूसरे से मतलब ही है के फेलो बिलीवर्स, फेलो सेंट्स, वो जो मसीह में है, आपकी हम खिदमत है, आपके चर्च में है, आपके साथी हैं, خدمت میں آپ کے ساتھ ہی ہے, آپ کی فیملی میں ہے, آپ کے فرینڈز میں ہیں, تم ایک دوسرے کا برڈن لو. اس کی اور اپلیکیشن بھی ہو سکتی ہیں, اس کی ایک سیکنڈری یا ویکر میننگ بھی ہو سکتے ہیں, کس طرح سے ہم وہ بوجھ لے سکتے ہیں. مے بی فائنینشلی آپ کسی کی ہیلپ کر رہے ہیں, مے بی کسی اور طرح سے ہیلپ کر رہے ہیں, لیکن جو مین فوکس ہے اس ورس کا وہ یہ ہے کہ آپ شفایتی دعا میں ایک دوسرے کا بوجھ لیں. سو دا کنکلوڈنگ پوائنٹ از, آخری بات جو ہم اس دیکھ رہے ہیں وہ یہ ہے کہ شفایتی دعا کرنا بہت ضروری ہے, اور یہ ہماری خدمت کا, منسٹری کا, مسیح زندگی کا, ایماندار کی زندگی کا ایک بڑا مین ایلیمنٹ ہے. اس کو ہم اگنور نہیں کر سکتے ہیں, یہ خدا کے ساتھ پارٹنرشپ ہے. اور جب ہمیں کسی شخص کے لیے, چرچ کے لیے دعا کرنا شروع کرتے ہیں تو خدا اس کے لیے اینجلز کو موو کرنا شروع کر دیتا ہے. اور نئے درامے میں یہ بھی لکھا ہے, قیدیوں کے لیے اس طرح دعا کرو کہ گویا تم ان کے ساتھ قید ہو. اسی پیشن کے ساتھ, اسی بوجھ کے ساتھ, اسی درد کے ساتھ, اسی فکر کے ساتھ تم ان کے لیے دعا کرو. سو آج اس سٹڈی کے جو ہم نے ابھی دیکھی یہ کی ہے پوائنٹ آف ویو سے, یا اس کی کنکلوژن میں آج ہم اپنے لیے یہ دعا کر سکتے ہیں, خداوند مجھے دوسروں کے لیے پریئر برڈن دے, مجھے فضل دے کہ میں دوسروں کا بوجھ اپنے اوپر لے سکوں. جو چرچ کے لوگ ہیں, جو چرچ کی لیڈرشپ کے لوگ ہیں, آپ کو کئی لوگ کہتے ہیں جی آپ ہمارے لیے پریئر کریں, ہماری یہ پرابلم ہے آپ پریئر کریں. سو یو میک اے لسٹ 1, 2, 3, 4, 5, 6, 10 جتنے بھی لوگ ہیں, ایک لسٹ بنائیں اور ان کے لیے الگ سے آپ شفایتی دعا میں جائیں, اور ان کے لیے آپ بوجھ کے ساتھ دعا کریں, یہ ذمہ داری سمجھتے ہوئے کہ میں مسیح کی شریعت کو فلفل کر رہا ہوں. اور آپ کی اس دعا سے, آپ کی اس شفایتی دعا سے, آپ کی اس کنسرن سے, وی کین نیور نو کہ اگلے کی زندگی میں کیا میریکل ہو جاتا ہے, کیا ٹرن آ جاتا ہے, کیا تبدیلی آ جاتی ہے. میں بھی کچھ شخص اپنی جاب کرائسس میں ہے, اور میں بھی ایک دو دنوں میں اس کا جو باس ہے اس کو فائر کرنے والا ہے, لیکن جب آپ پیچھے اس کے لیے شفایتی دعا کر رہے ہیں اس شخص کی جاب جو ہے وہ پرماننٹ ہو سکتی ہے. میں بھی سم ادر کائنڈ آف لاس اور گریف آ چکا ہے اس شخص کی زندگی میں, یہ آنے والا ہے, لیکن آپ کی شفایتی دعائیں بہت کچھ جو ہیں وہ روک سکتی ہیں, بہت سے طوفان روک سکتی ہیں, بہت سی بارشوں کو روک سکتی ہیں, اور دشمن کے بہت سے پلانز کو ابارٹ کر سکتی ہیں. سو دا کنکلوڈنگ پوائنٹ از, ہم ایک دوسرے کے لیے بوجھ رکھیں, بوجھ اٹھائیں. اپنی فیملی سے شروع کریں, بیوی بچوں سے شروع کریں, فادر مدر سے شروع کریں, پیرنٹس سے, اپنے ان لاز سے, اپنے بہن بھائیوں کے لیے بوجھ لیں, اپنی لیڈرشپ کے لیے بوجھ کے ساتھ دعا. ہم آپ کو پریئر پوائنٹس بھی دیں گے کہ آپ کن کن چیزوں کو فوکس کر کے آپ دعا کر سکتے ہیں, بٹ ابھی ہم صرف ایک جنرلائز بات دیکھ رہے ہیں کہ ہمیں شفایت کرنی چاہیے اور ہمیں بوجھ اٹھانا چاہیے, ایک دوسرے کا بوجھ اٹھانا چاہیے. پھر وہ لوگ جو آپ کے رشتہ داروں میں آتے ہیں, فرینڈز میں آتے ہیں, فیملی کے سرکل میں آتے ہیں, یا وہ لوگ, وہ ایماندار, وہ بھائی, وہ کلیسیا کے لوگ خاص طور پر جو آپ سے کہتے ہیں کہ آپ ہمارے لیے شفایتی دعا کریں, ہم اس پرابلم میں ہیں, آپ دعا کریں. مسیح میں ہوتے ہوئے ہماری یہ ذمہ داری ہے کہ ہم ان کو دعا کر سکیں. کیا دعا کریں گے, یہ پوائنٹس ہم آپ کو نیکسٹ ٹائم بتائیں, سو ڈونٹ مس اٹ نیکسٹ ٹائم. ہاؤ ٹو پرے فار یور فرینڈس ہو آر گوئنگ ٹو ٹرائلز اینڈ سفرنگز. اور نہ صرف یہ کہ آپ اپنی فیملی کا بوجھ اٹھائیں, اور اپنے لیڈرشپ کے لیے, چرچ کے لوگوں کے لیے, رشتہ داروں کے لیے صرف دعا کا بوجھ اٹھائیں, بلکہ آپ دوسری قوم کے لوگوں کے لیے بھی دعا کا بوجھ اٹھا سکتے ہیں. کوئی آپ کو دعا کے لیے کہتا ہے, کوئی شخص پرابلم میں ہے, ریگارڈلیس کہ اس کا تعلق کس ایمان کے ساتھ ہے یا کس مذہب کے ساتھ ہے, آپ ان کے لیے بھی شفایتی دعا کر سکتے ہیں اور ان کے لیے بھی دعا کا بوجھ رکھ سکتے ہیں. یہ ہم تقریباً 20 پوائنٹس نیکسٹ بائبل سٹڈی میں آپ کو بتائیں گے کہ وہ کیا پوائنٹس ہیں, کیا پریئرز ہیں جو ہم ان کے لیے کر سکتے ہیں, کس طور سے ہم ان کے لیے دعا کر سکتے ہیں کہ خدا کا روح, خدا کا مکاشفہ اور خدا کا پلان جو ہے وہ ان کی زندگیوں میں داخل ہو سکے. آمین. خدا ان خدا سب کو برکت دے.
Grace Assemblies of Pakistan, a growing network of churches. خداوند یسوع مسیح نے فرمایا, میں اپنی کلیسیا کی بنیاد اس چٹان پر رکھوں گا اور عالم ارواں کے دروازے اس پر غالب نہ آئیں گے. گریس اسمبلیز آف پاکستان روح سے معمور اور تیزی سے ترقی کرتی ہوئی کلیسیائیں ہیں جن کا مقصد حکم اعظم کی تکمیل, ایمانداروں کی روحانی نشو نما, بطنی شفا اور عالمگیر کلیسیا کو بالعموم اور کلیسیا پاکستان کو بالخصوص مسیح یسو کی دوسری آمد کے لیے تیار کرنا ہے. ان مقاصد کے اصول کے لیے ایمانداروں تک بائبل کی متوازن اور درست تعلیم پہنچانا انتہائی ضروری ہے. گریس اسمبلیز آف پاکستان اس کے لیے مختلف ذرائع بروئے کار لا رہی ہے, جن میں نئی کلیسیاں قائم کرنا, خادموں کی تربیت کے لیے گریس بائبل انسٹیٹیوٹ اور خط و خطابت کے ذریعے لے منسٹر بائبل کورس, گریس بائبل سیمینارز, گریس اسکول آف منسٹری اور گریس بائبل پیغامات کا سلسلہ شامل ہے. اگر آپ ہم سے رابطہ قائم کرنا چاہتے ہیں تو ہمارا پتہ گریس اسمبلیز آف پاکستان, پوسٹ باکس نمبر 10318 لاہور, پوسٹ کوڈ 54600 پاکستان.